आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययन क्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन होसे पाँच अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यो अध्याय निरन्तर उत्तरी राज्य इसरायलको पापसँग र तिनीहरूमाथि आइरहेको इन्साफ दण्डको तथ्यसँग जारी राख्छ। त्यसकारण यो त्यति खुशीको आनन्दको खण्ड होइन। हामीले अगमवक्ता होसेको व्यक्तिगत पृष्ठभूमिको हाम्रो मनमा राख्न आवश्यक छ। एक जवान केटाको रूपमा एक अति नै सुन्दर जवान केटीसँग प्रेममा फसे, जो पछिबाट वेश्या बनिन्। म कल्पना गर्दछु कि तिनी वेश्यावृत्तिमा पैसाको लागि र अन्य विलासिता पाउनको लागि आकर्षित भएकी थिइन्। यी तमाम कुराको बावजुद परमेश्वरले तिनलाई फेरि विवाह गर्न पठाउनुभयो। उसले तिनलाई प्रेम गरे र तिनलाई विवाह गरे। तिनले तीनजना बच्चाहरू जन्माएपछि फेरि तिनले वेश्यावृत्ति गर्न लागिन् र फेरि होसे तिनको पछि गए र तिनलाई दाम तिरेर किने र आफू कहाँ आफ्नो लागि पत्नी बनाएर ल्याए। होसेसँग भग्न हृदय, टुटेको हृदय थियो र टुटेको परिवार थियो। त्यस पृष्ठभूमिसँग उसले उत्तरी राज्य इसरायललाई भने, परमेश्वर भन्नुहुन्छ, तिमीहरूले वेश्यावृत्ति गरिरहेका छौ र तिमीहरू उहाँप्रति अविश्वासी बेइमानदार भएका छौ। म जान्दछु कि उहाँ अहिले कस्तो महसुस गर्नुहुन्छ। उहाँ तिमीहरूलाई प्रेम गर्नुहुन्छ र उहाँ तिमीहरूलाई त्यति सजिलै भाग्न दिन उम्कन दिनु हुने छैन। तिमीहरूका पापको कारण उहाँ तिमीहरूलाई दण्ड दिन गइरहनु भएको छ। हजुर, हामी यस पाँच अध्यायमा देखौं इसरायल परमेश्वरबाट फर्केर जान्छ र परमेश्वर पनि इसरायलबाट फर्कनुहुन्छ। परमेश्वर राष्ट्रमा अगुवाहरूलाई निन्दा गर्दै, अर्थात् पुजारीहरू र राजाको निन्दा गर्दै आरम्भ गर्नुहुन्छ। पाँच अध्याय एक पदमा लेखिएको छ, हे पुजारी हो, यो कुरा सुन, हे इसरायलीहरू हो, ध्यान दिएर सुन, हे राजाको घराना हो, ध्यानसित सुन, यो न्यायको फैसला तिमीहरूको विरूद्धमा छ। तिमीहरू मिस्पामा पासो र तबोरमा फिजाएको जाल भएका छौ। मिस्पा इसरायल राज्यको दक्षिणी पश्चिमी खण्डमा अवस्थित थियो र ताबोर चाहिँ ताबोर पर्वत हो, जुन इसरायल राज्यको उत्तर पश्चिममा स्थित थियो। अर्को शब्दमा, मानिसहरू तिनीहरूले देखेका पत्ता लगाएका प्रत्येक हरिया झ्याम्म परेका रूखहरू मूर्तिहरूको पूजा गरिरहेका थिए। त्यस पूरा राष्ट्रभरि मूर्ति नै मूर्तिले भरिएको थियो। होसे पुजारीहरू र राजाहरूको बारेमा यही नै कुरा गर्दछन्, किनभने तिनी राष्ट्रको नेता अगुवाहरूको प्रतिनिधित्व गर्दथे। हामीले चार अध्यायमा देखेका थियौं कि परमेश्वरले भन्नुभयो, जस्तो प्रजा त्यस्तै पुजारी। ती पुजारीहरू जसले नमूनाको प्रस्तुत गर्ने वा एक उदाहरणको प्रस्तुत गर्नुपर्ने तर समाजमा सबभन्दा नीच मानिसको स्तरमा भन्दा माथि उठ्न अयोग्य भए, अर्थात् तिनीहरूको आचरण समाजमा सबभन्दा नीच व्यक्तिहरूको जस्तै थियो अनि त्यही नै राजाहरूको निम्ति पनि सत्य हो। दुई पदमा लेखिएको छ, बागीहरू मारकाटमा निकै फसेका छन्, म तिनीहरू सबैलाई अनुशासनमा ल्याउनेछु। मित्र, यहाँ हामी देख्दछौ कि मित्र इसरायल हत्याको दोषी छ
र परमेश्वर तिनीहरूलाई दण्ड दिन गइरहनु भएको छ। अनि 3 र 4 पदमा लेखिएको छ, म एप्रेमको विषयमा सबै कुरा जान्दछु र इसरायल मबाट लुकेको छैन। हे एप्रेम, त वेश्यावृत्तितिर लागेको छस्, इसरायल भ्रष्ट भएको छ। तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्ना पशुतिर फर्कन दिँदैन। वेश्यावृत्तिको मन तिनीहरूका हृदयमा छ र तिनीहरूले परमप्रभुलाई मान्यता दिँदैनन्। मैले पहिले नै भनिसकेको छु कि मलाई लाग्छ अप्राइम बोलाउने नाम हो, जुन परमेश्वरले इसरायल राष्ट्रको लागि त्यो नाम चुन्नु भएको थियो। यद्यपि यो खालि एक कुलको नाम भए तापनि उहाँले उत्तरी राज्यका सबै कुलहरूको प्रतिनिधित्व गर्न यस नामलाई चुन्नुभयो। एप्राइम इसरायलमा मूर्ति पूजाको खास केन्द्र थियो। पहिलो सुनको बादशाहको मूर्ति यारोबामद्वारा बेतेलमा खड़ा गरेका थिए र पछिबाट होसे सुनको बाचको मूर्ति सामर्यमा खड़ा गरेका थिए। सरी पछिबाट दोस्रो सुनको बाचको मूर्ति सामर्यमा खड़ा गरेका थिए। यी दुवै स्थान एप्रेमको कुलमा थिए। बेतेल सम्भवत बेन्यामिन कुलमा थियो, तर त्यो स्थानले एप्रेमसँग र बाँकी उत्तरी राज्यका बाँकी कुलसँग राजद्रोह गरेथे। एप्रेम मूर्ति पूजाको खास केन्द्र स्थान थियो, अनि त्यो नै इसरायल राष्ट्रको सबभन्दा ठूलो पाप थियो। पत्तिनमा लेखिएको छ, म एप्रेमलाई चिन्दछु र इसरायल मबाट लुकेको छैन। अब हे एप्रेम, तैले व्यभिचार गरिस्, इसरायल अशुद्ध भएको छ। परमेश्वर जान्नुहुन्छ कि उहाँ के को बारेमा कुरा गरिरहनु भएको छ। यद्यपि बाचकको पूजा वा बालको पूजा उत्तरी राज्य इसरायलसँग स्थापित गरिएका भए तापनि यसले त्यस उत्तरी राज्यको सम्पूर्ण 10 कुलहरूलाई अशुद्ध गरेको थियो। अरू त के, यसले दक्षिण राज्य यहुदामाथि पनि आफ्नो प्रभाव पारेको थियो। तिनीहरूको पाप त्यो मानिसहरूको पाप थियो जससँग परमेश्वरको वचन थियो र जसले परमेश्वरलाई जान्दथे, तर उहाँबाट तर्की गए र उहाँलाई कति पनि जान्दैनथे र उहाँलाई आराधना गर्दैनथे, जुनको परिणामस्वरूप अति नै नीच भ्रष्ट अनैतिकता र रास विकृत राष्ट्रको प्रत्येक भागभरि घटिरहेको थियो। अरू त के, यसले राष्ट्रको पर्यावरणको पनि असर गरिरहेको थियो। परमेश्वर भन्नुभयो त्यहाँको मुलुक भूमि र पशु पंक्षीहरूलाई असर गरिएका थिए, र मलाई लाग्छ कि परमेश्वरको श्राप अझै त्यस मुलुकमा छ। हजुर, त्यहाँ आज त्यहाँ सिंचाई पानीको बन्दोबस्त गरिएको छ, तर त्यसले अहिलेसम्म यसैया सध्य एक पद अनुसारको कुराको पूरा गरेको छैन, जहाँ लेखिएको छ उजाड र निर्जल भूमि वसन्तको फूल झैं त्यो फक्रनेछ। यो कुरा अहिलेसम्म पूरा भएको छैन। अनि 5 पदमा यस प्रकार लेखिएको छ, इसरायलका अहंकारले आफ्नै विरूद्धमा गभाइदिन्छ। इसरायल र एप्रेम पनि आफ्ना आफ्ना पापमा ठक्कर खान्छन्। यहुदाले पनि तिनीहरूसँगै ठक्कर खानेछ। परमेश्वर भनिरहनु भएको छ, सम्पूर्ण 10 कुलहरू पराजित गरिनेछन् र यहुदा पनि तिनीहरूसँग ठोक्कर खाएर लड्नेछ, पतित हुनेछ। तर उहाँ भन्नुहुन्न कि उहाँ एउटै समय यो यहुदालाई पनि हुनेछ। तर अन्तिममा यहुदा पनि पतित भयो र यी सबै विशेष गरेर दुवै राज्यहरूलाई बन्दुवामा वा कैदमा लगिए। उत्तरी राज्य इसरायल असुरीद्वारा असुरमा बन्दुवा वा कैदी बनाइ लगियो, अनि करिब 100 वर्षपछि दक्षिणी राज्य यहुदालाई पनि बाबेलमा कैद वा बन्दुवामा लगियो। त्यस बन्दुवा वा कैदबाट वास्तवमा तिनीहरूकै आफ्ना मुलुकमा वापस फर्की आउने कुरा कहिले पनि भएको छैन, जुनको बारेमा परमेश्वरको वचनले बताउँछ। होसेको पुस्तकले यसको पर्याप्त रूपमा स्पष्ट पार्दछ कि जब परमेश्वरले तिनीहरूलाई वापस आफ्नो राष्ट्रमा फर्काइ ल्याउनुहुनेछ, संसारले यसको जान्नेछ र त्यहाँ त्यस मुलुकमा शान्ति हुनेछ। अनि 6 पदमा लेखिएको छ, जब तिनीहरू आफ्ना भेडाख्रा र गाई गोरुका बगाल लिएर परमप्रभुलाई खोज्न जान्छन्, तब तिनीहरूले उहाँलाई पाउने छैनन्। उहाँले आफूलाई तिनीहरूदेखि हटाउनु भएको छ। अर्को शब्दमा मानिसहरूले परमेश्वरलाई त्यागिदिएका छन्, छोडिदिएका छन्। तर जब समस्या, कष्टहरू, दुःखहरू तिनीहरूमाथि आउँदछ र तिनीहरूले अन्य सम्पूर्ण सहाराहरूको र स्रोतहरूको कोशिश गरिसकेपछि तिनीहरू परमेश्वरका फर्कनेछन्। परमेश्वर तिनीहरूको अन्तिम सहारा हुनुहुन्छ, तर तिनीहरूले उहाँलाई पाउने छैनन् किनभने उहाँले तिनीहरूबाट आफैलाई हटाइसक्नु भएको छ। धेरै मानिसको लागि परमेश्वर कहाँ फर्कनु अन्तिम उपाय वा आश्रय हो। मैले एक जहाजको कथा सुनेको थिएँ जुन जहाजले एटलान्टिक महासागर पार गरिरहेको थियो र अचानक त्यो जहाज भइरहेको हिमखण्डमा ठोकियो। जहाजको चालकले पूरा जहाजभरि सन्देश पठाउ, प्रार्थना गर, कृपया प्रार्थना गर, किनकि हामी नाजुक स्थितिमा फँसिसकेका छौं। त्यस जहाजमा यात्रा गरिरहेकी एकजना स्त्री हतार हतार जहाजको चालक भएका आइन् र भनिन्, चालक पहिले कोशिश त गर्नुहोस् जहाजलाई त्यस हिमखण्डबाट निकाल्न, त्यसपछि यदि कुनै उपाय नलागे अन्त्यमा हामी प्रार्थना गरौं। मित्र, त्यही तरिकामा धेरै मानिसहरूले परमेश्वरलाई व्यवहार गर्दछन्। तिनीहरूको निम्ति उहाँ एक प्रकारको गाड़ीमा अलग राखेको टायर जस्तै हुनुहुन्छ जुन सधैँ तिनीहरूको आफ्ना हातमा हुन्छन् चलाउनको लागि, प्रयोग गर्नको लागि। तर तिनीहरू सधैँ यही आशा गरिरहेका हुन्छन् कि तिनीहरूले त्यसको प्रयोग गर्नु पर्ने छैन, वा उहाँ जीवन बीमा पोलिसी जस्तै हुनुहुन्छ वा आगो निभ्याउने सानो यन्त्र जस्तै हुनुहुन्छ। तप गर्नुहुन्छ कि तपाईँले तिनीहरूलाई कहिले पनि प्रयोग गर्नु पर्ने छैन, तर तिनीहरू त्यहाँ उपलब्ध छन् यदि कुनै कारणवश कुनै आपतकालीन, संकष्टकालीन अवस्था आइपरे। यस तरिकामा धेरै मानिसहरूले परमेश्वरलाई व्यवहार गर्दछन्। कति निराशजनकको कुरा छ यो। अनि सात पदमा लेखिएको छ, तिनीहरू परमप्रभुप्रति विश्वासघातक भएका छन्, तिनीहरूले बतासे छोराछोरीहरू जन्माएका छन्, अब औँसीका चाडहरूले तिनीहरू र तिनीहरूका खेतहरू समेत तिनीहरूलाई नाश गर्नेछ, किनकि तिनीहरूले बतासे छोराछोरी जन्माएका छन्। यसको मतलब पराईका छोराछोरी। तिनीहरू परमेश्वरको निम्ति एक प्रकारका पराई हुन्। ती मानिसले आफ्ना बच्चाहरूलाई परमप्रभुको निर्देशमा, अनुशासनमा र शिक्षामा पालन पोषण गरिरहेका थिएनन्। पछाडि व्यवस्थाको पुस्तकमा परमेश्वरले तिनीहरूलाई भन्नुभयो, तिनीहरूले आप बाल बच्चाहरूलाई निरन्तर परमेश्वरको वचनको सिकाउनु पर्ने, तिनीहरूले परमेश्वरको वचनको खण्ड सङ्घारहरूमा र कोठाको भित्तामा झुन्ड्याउनु पर्ने थियो, र जब तिनीहरू आफ्ना घरमा बस्दा, एकसाथ हिँड्दा, अरू त के रातमा सुत्न, ओछ्यानमा जाँदा तिनीहरूले ती वचनहरूको सिकाउनु पर्ने थियो। तर अहिले उहाँ भन्नुहुन्छ, तिमीहरूले पढाएका छोराछोरीहरू जन्माएका छन्, तिनीहरूले मलाई कति पनि जान्दैनन्। अनि आठ पदमा लेखिएको छ, गिभामा तुरही, रामामा बिगुल फुक, बेत आवनमा युद्ध ध्वनि उठाओ, ए बेन्यामिन अगुवै गर। यहाँ उल्लेखित बेतावन चाहिँ बेतेल हो। बेन्यामिन कुलको त्यो भागले उत्तरी राज्यसँग राजविद्रोह गर्यो र परमेश्वर यही भनिरहनु भएको छ, चेतावनीको वचन पूरा मुलुकभरि, पूरा राष्ट्रभरि, सम्पूर्ण मानिसहरू कहाँ जाओस्। नौ पदमा लेखिएको छ, नौ पदमा, न्यायको दिनमा एप्रेम उजाड पारिनेछ, जे कुरा निश्चित हुन्छ त्यो इसरायलका कुलका बीचमा म घोषणा गर्नेछु। अमित्र, अर्को शब्दमा परमेश्वरले मानिसहरूलाई चेतावनी दिन विफल भएका थिएनन्। उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, उहाँले तिनीहरूलाई हप्काउनुभयो र तिनीहरू अझै उहाँको कुरा सुनेनन्। अनि दश पदमा लेखिएको छ, यहुदाका अगुवाहरू सान सिमानाका ढुङ्गा सार्नेहरू जस्ता छन्, म मेरो क्रोध तिनीहरूमाथि पानीको भलझै खन्याउनेछु। दक्षिणी राज्य यहुदा निश्चय नै यथासम्भव जति धेरै हुन सक्छ उत्तरतिर आफ्नो सीमा बढाउन कोशिश गरेथे। अनि हामी देख्छौं कि ती दुई राष्ट्रहरूबीच खास समस्या सीमा सम्बन्धी थियो। ती दुई राष्ट्र सीमाहरूमा एकमत हुन सकेका थिएनन्। परमेश्वरसँग दक्षिण राज्य यहुदाको निम्ति पनि होसेद्वारा सन्देश दिनुभयो। यद्यपि होसे प्राथमिक रूपमा उत्तरी राज्य इसरायलको भविष्य वक्ता भए तापनि। अनि एघार पदमा लेखिएको छ, एप्राइम थिचोमिचोमा परेको छ। न्यायमा त्यो कुल्चीमिल्ची भएको छ। मूर्तिको पछि हिँड्नेलाई त्यसले अठोट गरेको छ। एप्रेमले स्वैच्छिक रूपमा मूर्तिहरूको र बालहरूको पूजालाई पछ्यायो, चुन्यो। त्यो त्यस भेडसँग गयो। अनि बाह्र पदमा लेखिएको छ, यसैले म एप्रेमको निम्ति उने पुतली झैं र यहुदाका घरानाको निम्ति छय तुल्य छु। हजुर, अगमवक्ताहरू वाक्य अलंकारको प्रयोग गर्दछन् जुन अति नै चाखलाग्दछन्। मित्र, नाश पार्ने पुतली के गर्दछ त त्यसले? त्यो तपाईँको बाकसमा आलमारीमा पस्दछ। र यदि तपाईँले त्यस बाकस वा आलमारीमा कपुर नराख्नु भए त्यसले तपाईँका सम्पूर्ण कपडाहरू नष्ट पार्दछ। मित्र, त्यो किराको तपाईँ आफ्नो बाकस वा आलमारीमा भएको चाहनुहुन्न, किनभने एक रातमा तिनीहरूले तपाईँका बहुमूल्य कपडाहरूलाई नष्ट गर्न सक्छ। परमेश्वर भन्नुहुन्छ बाह्र पदमा, त्यसैले म एप्रेमको निम्ति राति उड्ने किरा झैं र यहुदाका घरानाको निम्ति छय तुल्य छु। अनि तेह्र पदमा लेखिएको छ, जब एप्रेमले आफ्नो रोग देख्यो र यहुदाले आफ्नो घाउ, तब एप्रेमले असुरका ठूला राजाका सहायताको लागि मानिस पठायो, तर त्यसले तँलाई निको पार्न सक्दैन, त्यसले तेरा चोटलाई जाति पार्न सक्दैन। जब एप्रेमले आफ्नो रोग देख्यो, एप्रेम रोगी वा बिरामी थिए, मर्ने अवस्थामा बिरामी थिए, र यहुदाले आफ्नो चोट देख्यो। यस समयमा पनि यहुदाले चोट पाएको थियो, किनभने असुरी तिनीहरूको विरुद्धमा आए तर तिनीहरूलाई कैदमा वा बन्दुवामा चाहिँ लगेन। अनि तेह्र पदको अन्तिम खण्डमा लेखिएको छ, तब एप्रेम असुर कहाँ गयो, त्यसले यारेब राजा कहाँ मानिस पठाए, तर त्यसले तँलाई निको पार्न सक्दैन, न त त्यसले तेरो चोटलाई जाति नै पार्न सक्नेछ। एप्रेम झाँक्री तान्त्रिक कहाँ गयो सहायताको लागि। तिनीहरूले सोचे कि असुरका राजा तिनीहरूलाई सहायता गर्ने थिए, तर उनी नै एक त्यो मानिस हुन् जसले तिनीहरूलाई बन्दुवा वा कैदमा लगे। तिनीहरू सहायताको निम्ति गलत व्यक्ति कहाँ गए। अनि चौध पदमा लेखिएको छ, किनकि म एप्रेमको निम्ति एउटा सिंहजै, यहुदाको निम्ति एउटा ठूलो सिंहजै हुनेछु। तिनीहरूलाई टुक्रा टुक्रा पारेर म बाटो लाग्नेछु। म तिनीहरूलाई बोकेर लानेछु र तिनीहरूलाई छुटाउने कोही पनि हुने छैन। मित्र, यहाँ अर्को अद्भुत वाक्य अलंकार छ। परमेश्वर भन्नुहुन्छ कि एप्रेमको निम्ति एउटा सिंहजै र दक्षिण राज्य यहुदाको घरानाको निम्ति एउटा जवान सिंहजै हुनेछु। केही दिन पहिले मैले टीभीमा सिंहहरूको बारेमा हेरिरहेको थिएँ, जसले देखायो कि कसरी आमा सिंहले आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। अनि ती सिंहका बच्चाहरू ठूलो बिरालो जस्तै देखाइ पर्दथ्यो। मलाई यस्तो लाग्दछ कि एउटा त्यो सुन्दर सिंहको बच्चालाई घरमा ल्याएर पालो, किनकि म प्राकृतिक प्रेमी र जनावर प्रेमी स्वभावको व्यक्ति हुँ। तर त्यो आमा सिंह अति नै क्रूर हिंस्रक थिइन्, विशेष गरेर जब अर्को जनावर आफ्नो बच्चाहरूको आसपासमा आउँथे। वास्तवमा भन्नु नै पर्ने हो भने क्रूरतापूर्वक त्यस जनावरको पिछा गरेर भगाउँथ्यो, र यता चाहिँ साना सिंहका बच्चाहरू आपसमा मस्तले खेल्दथे। परमेश्वर उत्तरी राजा इसरायललाई भनिरहनु भएको छ, उनी सिंह जस्तै हुन गइरहेको छ, उहाँ तिनीहरूलाई नष्ट गर्न इरादा गर्नुभयो। दक्षिणी राज्य यहुदाको निम्ति त्यो सानो जनावर सिंह जस्तै हुन गइरहनु भएको थियो, तर त्यो सानो जवान सिंहका बच्चा जवान वा सानै रहिरहँदैन, त्यो बढ्दछ, हुर्कन्दछ, र त्यो कुनै दिन आफ्नो आमा जस्तै क्रूर र हिंस्रक सिंह बन्दछ। यो दक्षिण राज्य यहुदाको निम्ति चेतावनी थियो कि कुनै दिन तिनीहरू कहाँ पनि दण्ड आइरहेको थियो। पद चौधको दोस्रो खण्डमा हामी पढ्छौं, म आफै नै तिनीहरूलाई पछ्याएर बाटो लाग्नेछु, म उठाएर लानेछु र छुटाउने कोही पनि हुने छैन। परमेश्वरले एप्रेमलाई बन्दुवामा वा कैदमा पठाइरहनु भएको थियो, र तिनीहरू जति सक्दो घोक्रो फुटेन्जेलसम्म चित्कार पुकार गर्न सक्थे, तर उहाँले तिनीहरूलाई छुटाउनुहुने छैन। परमेश्वरले तिनीहरूका पापको इन्साफ गर्नुभयो, दण्ड दिनुभयो। परमेश्वर आज पनि पापको दण्ड दिनुहुन्छ, इन्साफ गर्नुहुन्छ। कोही पनि यसबाट बिना दण्ड मुक्त भएर उम्कने छैन। आज यौन संक्रामक रोग एड्सले पूरा विश्वभरि आफ्नो जड राखिसकेको छ। यो एक प्रकारको महामारी भएको छ। मित्र, म भनौ, परमेश्वर पापको दण्ड दिइरहनु भएको छ र उहाँ निरन्तर पापको दण्ड दिनुहुनेछ। पन्ध्र पदमा लेखिएको छ, जबसम्म तिनीहरूले आफ्नो दोष स्वीकार गर्दैनन् तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु। तिनीहरूले मेरो अनुहार खोज्नेछन्, आफ्नो कष्टमा तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्। मित्र, यद्यपि यो अति नै निराशजनकको कुरा अनि यो निराजनकको दण्डको बारेको अध्ययन भए पनि यो यहाँ केही आशाको नोटसँग अन्त हुन्छ। त्यो समय आउनेछ, इसरायलले फेरि परमेश्वरलाई खोज्नेछ तर उहाँले तिनीहरूलाई छुटाउनुहुने छैन जबसम्म तिनीहरू उहाँ कहाँ पूर्ण रूपमा फर्कन्दैनन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473537 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।